नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा ज्येष्ठ नागरिक सेवा समाज नेपालका अध्यक्ष मोहन बहादुर केसीसँग गरिएको कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। ७८ वर्षीय ज्येष्ठ नागरिक मोहन बहादुर केसी जागिरे जीवनबाट सेवानिवृत्त भए पनि ज्येष्ठ नागरिकका हक हितमा सक्रिय रूपमा काम गर्दै आउनु भएको छ। ज्येष्ठ नागरिकका हक हित संरक्षणका लागि स्थापित विभिन्न संघ संस्थामा आबद्ध भई काम गर्दै आउनुभएका उहाँ हाल ज्येष्ठ नागरिक सेवा समाज नेपालका अध्यक्षको रूपमा हुनुहुन्छ। कार्यक्रम ज्येष्ठ नागरिकमा ज्येष्ठ नागरिक सेवा समाज नेपालले पछिल्लो समयमा गरिरहेको गतिविधि र उहाँको व्यक्तिगत जीवन अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानी अब सुनौ। ज्येष्ठ नागरिक सेवा समाज नेपालले पछिल्लो समयमा के कामहरू गरिरहेको छ?
यो ज्येष्ठ नागरिक सेवा समाज नेपाल दर्ता भएको नियर 14 वर्ष भयो। त्यति बेला हामीले के सोच्यौं भने नेपालका यंग जेनेरेशन जुन छन् त्यो चाहिँ सबै विदेश पलायन हुने स्थिति सृजना हुँदै गयो र गाउँघर बसाई सराईका कारणले या त जाने नेपालको चाहिँ अलि शहरी क्षेत्रमा बसाई सर्ने या त नजिकको अलि खेतीयोग्य चाहिँ तराईतिरका ठाउँहरूमा सर्ने खालको स्थितिले पहाड़को जमिन धेरै बंजर हुँदै गयो, पपुलेशन घट्दै गयो। एकातिर त्यो भयो भने अर्कोतर्फ चाहिँ ती त्यहाँका ज्येष्ठ नागरिकहरू बिचरा चाहिँ त्यो हिजो लामो समयदेखि त्यही जन्मेका छन्, त्यही हुर्केका छन्, आफ्ना चाहिँ बाल बच्चा सबैलाई तिनीहरूले चाहिँ त्यही जन्मेर सारा कुटी कोदालो गरेर उब्जनी गरेर चाहिँ तिनीहरूलाई पाले, जन्माए हुर्काए पाले र ती विदेश गएको एउटा स्थिति, त्यही रहेका पनि नेपालमा चाहिँ आफ्नो जीवन गुजार्नको निमित्त रोजगारीको खोजीमा नेपालभित्र गएको अर्को स्थिति, यी यस्ता विविध कारणले गर्दाखेरि उनीहरूको जीवन दयनीय भयो। उपचार गर्नको निमित्त जानको लागि गाउँको हेल्प पाउने स्थिति पनि सिर्जना हुन छोड्यो र अस्पताल पनि विकट ठाउँबाट चाहिँ अस्पताल जानको लागि निकै समस्या पर्ने स्थिति एकातिर भयो भने अर्कोतिर तर्फ चाहिँ हिजो मर्दाखेरि गाउँघरका चाहिँ सारा मान्छेहरू आएर सहयोग गर्थे, सबैले चाहिँ सानातिना सहयोग गरेर चाहिँ उनीहरू मलमा जान्थे, चाहिँ दाह संस्कार गर्थे, आइसकेपछि 13 दिनसम्म बसेर उनीहरूका क्रियापुत्रीहरूलाई चाहिँ सहयोग गर्ने सारा काम गर्थे। अब त्यसको लागि पनि म्यान पावर चाहिँ घट्दै गएको स्थिति सिर्जना हुँदै गयो। नेपालमा एकातिर हाम्रो आर्थिक अवस्थाले उनीहरूलाई चाहिँ सरकारले पर्याप्त सुविधा दिन सकेन, अर्कोतर्फ विदेशतिर चाहिँ खास गरी युरोपका त्यो पनि स्कैंडिनेभियन कन्ट्रीबाट जसरी चाहिँ सोसियल सेक्युरिटीको क्षेत्रमा चाहिँ सुविधाहरू ज्येष्ठ नागरिकलाई दिइँदै गइयो, ती सुविधाहरू पर्याप्त मात्रामा उनीहरूले प्राप्त गर्ने भए र रेस्ट जीवन अर्थात 60 ओभर भइसकेपछि, किनभने 1991 चाहिँ यो कन्फरेन्सले चाहिँ यो सिनियर सिटिजन सम्बन्धी कन्फरेन्सले त्यति बेलासम्म विविधता थियो र 60 वर्ष पुगेका सबैलाई ज्येष्ठ नागरिक भनेर परिभाषामा एकरूपता गर्यो र युएनले पनि त्यसलाई रिकग रिकग्नाइज गर्यो, त्यसपछि यी ज्येष्ठ नागरिकहरू जति जाने अन्य रेस्ट विश्वमा जाने छन् तिनीहरूले पर्याप्त सुविधा पाउने र हामीले कम सुविधा पाउने अथवा पाउँदै नपाउने स्थिति सृजना भएको हुनाले यिनीहरूलाई कसरी सस्टेन गर्न सकिन्छ, यिनीहरू कसरी बाँकी जीवन चाहिँ उत्साही भएर चाहिँ उनीहरू बाँच्न छन्, कसरी तिनीहरूको चाहिँ हिजका अनुभवहरू ज्ञान सिपलाई चाहिँ हामीले कसरी चाहिँ नयाँ जेनेरेसनमा चाहिँ हस्तान्तरण गराउन सकिन्छ, उनीहरूलाई कसरी उत्साही बनाएर अलि लामो समय बचाउन सकिन्छ, यी यस्ता विषयमा चाहिँ बाहिरी विश्वका अनुभवहरू प्लस चाहिँ हाम्रो नेपालको आवश्यकता र हामीले अहिले गर्दै आइराखेका चाहिँ दिइराखेका सुविधाहरूका सन्दर्भमा अलि अनुसन्धानमूलक चाहिँ कार्यहरू गर्ने खोज गर्ने र तिनीहरूलाई ठाउँ ठाउँमा गएर उनीहरूलाई अलि लामो समय बाँच्नको निमित्त के गर्नुपर्छ भनेर यो व्यायाम लगायतका चाहिँ अरू शैक्षिक सामग्री मार्फत पनि उनीहरूलाई अलिक अलिकति प्रोत्साहित गराउने, अलिकति नलेज गेन गराउने, अलिकति उनीहरूलाई सक्रिय गराउने, यी यस्ता विषयहरूमा हामीले सुरुदेखि काम गर्दै आयौं र अहिले पनि गर्दै आएका छौं र हामीले विभिन्न जिल्लाहरूमा प्रदेशहरूमा हामीले ती कार्यक्रम सञ्चालन गर्ने गरेका छौं।
गतिविधिहरू गरिरहँदा ज्येष्ठ नागरिकहरूको प्रतिक्रिया के आउँछ?
पछिल्लो कार्यकालमा तिनीहरूको मनस्थिति दुईवटा भागमा विभाजित भएको छ। एउटा राज्यले केही दिएन भन्नुभन्दा पनि राज्यले आफूले दिन सक्नेसम्म हामीलाई हेरचाह गर्न प्रयास गरिरहेको छ भन्ने एकातिर छ भने अर्कोतिर उनीहरू हामीले जन्मायौं हुर्कायौं सारा लगानी गर्यौं भएको चाहिँ के भनेदेखि चाहिँ सम्पत्ति छोराछोरीको लागि नै हामीले चाहिँ खर्च गर्यौं र अहिले तिनीहरू चाहिँ आफ्नो साथ नहुँदा विदेशिँदा कहिले काहीँ टाढाबाट चाहिँ टेलिफोनमा वार्ता हुने नत्र भन्दाखेरि चाहिँ आउने चाहिँ काम चाहिँ बिरलै चाहिँ कम हुँदै गएको स्थितिबाट चाहिँ उनीहरू अलिकति यो नेपाल चाहिँ वृद्धाश्रमको चाहिँ एउटा थलो मात्रै बनियो कि भोलि हामीले कसरी चाहिँ अलिक यङहरूको सहारा नपाइने हो कि यो खालको चाहिँ दोविधामा उनीहरू फसेको स्थिति चाहिँ मैले देखिरहेको छु ज्येष्ठ नागरिकको सन्दर्भमा।
यी यस्ता ज्येष्ठ नागरिकहरूका अप्ठ्यारोहरू देख्नु भएको छ तपाईँले कामको सिलसिलामा? सहज रूपमा ज्येष्ठ नागरिकहरू पनि आफ्ना शाखा सन्तानहरूसँगै बस्न पाए हुन्थ्यो भनी उहाँहरूको सोच हुन्छ, तर अहिलेको सन्दर्भमा यहाँले पनि अघि नै भन्नुभयो सारा छोराछोरीहरू बाहिर जाने, उहाँहरूसँगै बस्ने वातावरण बनाउन कसले के गर्नुपर्छ?
हामीले विगत तीन चार वर्षदेखि नयाँ जेनेरेसन त्योभन्दा अगाडि नयाँ जेनेरेसनलाई पनि अलिअलि दुःख सुख सहेर भने पनि नेपाल माताकै सेवा गर, यहीँभित्र काम गर्दाखेरि चाहिँ यहाँ चाहिँ हामी धेरै चिज उपलब्ध गर्न सक्छौ, हामी बाँच्न सक्छौ, यहीँ बसेर पनि धेरै मान्छेहरूले प्रगति गरेका छन्, त्यसकारण चाहिँ यो विदेशिएर चाहिँ अलगिएर चाहिँ आफ्नो परिवारबाट अलगिएर बस्नुभन्दा हाम्रो आफ्नो संस्कार संस्कृतिलाई बिर्सेर नयाँ संस्कार संस्कृतिमा गएर हुर्किनुभन्दा आफ्नो वातावरणबाट आफ्नो परिवेशबाट अन्त गएर चाहिँ एलुफ महसुस गर्दै चाहिँ बाँच्नुभन्दा आफ्नै बाबुआमासँग चाहिँ बाँच्नु चाहिँ त्यो एउटा आफ्नो लागि पनि बाबुआमाको लागि पनि समाजको लागि पनि सबैको लागि चाहिँ त्यो भलोयुक्त कार्य हुन्छ राम्रो हुन्छ भन्नेतर्फ हामीले यङ जेनेरेसनलाई पनि केही प्रशिक्षण दिने चाहिँ गर्यौं।
अध्यक्षज्यू, राज्यले व्यवस्था गरेको ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाहरू सहज रूपमा पाइरहनु भएको छ?
यो ज्येष्ठ नागरिक भत्ताका सन्दर्भमा राज्यको इच्छा शक्तिको कुरो हो। जति बेला मनमोहनको चाहिँ एउटा सरकार आयो त्यति बेला म उहाँको चाहिँ यो कर्मचारी वृत्तको चाहिँ म पहिला सम्पूर्ण कर्मचारी निजामती कर्मचारीहरूको चाहिँ अध्यक्ष एउटै युनियन थियो त्यति बेला, त्यहाँ कुनै राजनीतिक दलको यो वा त्यो भन्ने थिएन, त्यति बेला म अध्यक्ष भएको नाताले र पछि गएर मैले त्यो ब्युरोक्रेसीभित्रको स्थिति अलि जानकार भएकै कारणले उहाँसँग म नजिक पनि थिएँ, किनभने अलि लामो समयदेखि वैचारिक हिसाबले उहाँसँग चाहिँ सँगै काम गरिरहेको स्थिति पनि थियो। ज्येष्ठ नागरिकलाई सुविधा दिने सन्दर्भमा स्केन्डिनेभियन युरोपतिर चाहिँ सोसियल सेक्युरिटीको पार्टमा भएका त्यो भन्दा करिब करिब चाहिँ 60-70 वर्ष पहिलेदेखि नै त्यहाँ चाहिँ सुविधा दिइने गरेका कुराहरूको समेत सुसो जाने कार्यका आधारमा भत्ता दिने भनेर चाहिँ त्यति बेला सुरु भयो। भइसकेपछि त्यो सबै सरकार चाहे काँग्रेसको पुँजीवादी सरकार होस् चाहे कम्युनिष्टहरूको चाहिँ समाजवादी अथवा साम्यवादी सरकार भनौँ अथवा जो आउँदाखेरि पनि उनीहरूले भत्ताको रकम वृद्धि गर्दै गए, अहिलेको यो स्थितिमा 4,000 मासिक पाउने स्थिति बनेको छ। तर के छ भने कतिपय मान्छेहरू अहिले पनि त्यो सुविधा पाउनबाट कानून त पाएको छ तर त्यो बीचमा कसैले दुरुपयोग गरिदिएछ।
तर अहिले त्यो स्थिति कम गर्नलाई ब्याङ्किङ सेवा पनि सुचारू गरेको छ।
अहिले ब्याङ्किङ सेवा सुचारू गरेको छ त्यो फेरि अर्को एउटा खतरा भइरहेछ। अर्को खतरा के भइरहेको छ भने केही केही यस्ता चाहिँ उसका बुढाबुढीका सन्तति छन्, ती सन्तति आफ्नो जिम्मेवारीबाट च्युत भएका, नैतिकताबाट च्युत भएका, समाजको कर्तव्य भुलेका त्यस्ताहरूले ती बुढाबुढीलाई फकाएर अनि त्यहाँबाट चाहिँ ब्याङ्कमा जाने, त्यो के अरे चेक काट्न लगाउने र त्यो पैसा झिकेर चाहिँ उनीहरूले खाइदिने खालको स्थिति पनि कहीँ कहीँ देखा परेको छ। यो उनीहरूको त्यो चाहिँ स्पेसल्ली परिवारबाटै भइरहेको छ, एकाद दुई नजिकका चाहिँ आफूले चिनेका गाउँ घरहरूबाट भएको होला, नत्र भने परिवारकै सदस्यबाट पनि भएको छ। र पनि के भने त्यो थर्ड कर्मचारीहरूले अरूले अथवा चाहिँ वडा अध्यक्षले बुझाइदिन्छु भनेर लिएर आएर अथवा वडाको कुनै सदस्यले त्यस्तो गर्ने स्थिति अब रहेन, रकम पाउने स्योर भयो, तर रकम विथड्र गर्ने सन्दर्भमा अलिअलि अहिले पनि केही ल्याप्सेसहरू छन्।
हजुर, यो विषयमा तपाईँ त अब ज्येष्ठ नागरिकको हक हित संरक्षणको लागि लागिरहनु भएको व्यक्तित्व हुनुहुन्छ, हेर्दाखेरि सुन्दाखेरि साना लाग्छ तर एकदमै यो चाहिँ मानवीयताको हिसाबले त्यति जायज छैन। यो विषयमा तपाईँले काहीँ कतै यो समस्या आयो भने समाधानका निम्ति बीचमा केही काम गरिदिनु भएको छ कि छैन?
यो चाहिँ तपाईँले हामीले गर्दै आएका कुराहरू पनि मैले तपाईँसँग उजागर गर्ने मौका पाएँ। म एउटा कानूनको विद्यार्थी पनि हो, मैले एक्ट सर्भिस 52 चाहिँ 55-56 चाहिँ सर्वोच्च अदालत वकालत पनि गर्थे। मैले स्वयं मेरो अडिटिङको एउटा फिल्ड भएको हुनाले अर्थशास्त्रको एउटा वित्तीय व्यवस्थापन विज्ञको हैसियतमा पनि काम गरेको हिसाबले वित्त प्लस चाहिँ कानून यी दुईटा चिजका बारेमा म अलि चाख राख्ने काम गरेको अनुभवको आधारमा मैले उनीहरूलाई चाहिँ के भन्दा के गरे भनेदेखि चाहिँ दुई तिनवटा केस यस्ता आए। म अहिले दुईटा वृद्धाश्रमको चाहिँ प्रमुख सल्लाहकार छु, दिव्य सेवा निकेतन बुलन्दकण्ठ र त्यसको शाखा चाहिँ एडवटामा छ। हामीले ती दुई ठाउँ चाहिँ वृद्धाहरूलाई राखेका छौँ, हामी निशुल्क खाना बस्न सबै प्रबन्ध गर्छौँ, त्यहाँ फिजियोथेरापी हस्पिटल पनि निरवटामा छ। त्यहीका एकजना केस भन्दाखेरि पनि बुलन्दकण्ठमा एकजना बुढी आमा यही काठमाडौँ भ्यालीभित्रकै, उनी बुहारी छोरा बुहारीबाट प्रताडित भएर त्यहाँ आएर हाम्रो दिव्य सेवा निकेतनमा जाने उहाँ बस्नुभयो, 12-14 वर्ष नै बस्नुभयो। पछि उनको बुहारी छोरा अलि घनीभूत रूपमा भेट्न आउने गरेको हामीले चाहिँ थाहा पायौं, र पछि बुढीले पनि चाहिँ के भन्नुभयो भने होइन छोरा बुहारी आइराखे उ गरे, अब मलाई पनि एकदम चाहिँ नाति नातिन खेलाउने रहर लायो, म त घर जानुपर्छ कि क्या हो भनेर उहाँले भन्नुभयो। हामीले भन्यो ठिक छ, तपाईँ जानुहुन्छ भने त्यो त साह्रै राम्रो कुरो हो, तर तपाईँ सुरक्षित हुनु पर्यो, तपाईँ जुन कारणले हिजो आउनु भएको थियो त्यही कारण फेरि रिपिटेड नहोस्, ल तपाईँ जानुहुन्छ राम्रोसँग जानुहोस् भनेर उनीहरूलाई छोरा बुहारीलाई पनि अगाडि राखेर हामी राम्रो पालन तालन गर्छौँ भने सब खुसी भएर हामीले त्यहाँ कसैले दिएका केही गरेका रकम पनि उनीहरूको नाममा खाता खोलेर राखिदिन्छौँ, 3-4 लाख रुपियाँ जम्मा भएर छ, त्यो रकम समेत झिकेर चाहिँ लिएर जानुभयो। उहाँ गएको 7 महिनापछि उहाँ फेरि रुँदै आउनुभयो, कारण के रहेछ भने उहाँको नाउँमा चाहिँ 1 रो पनि जमिन रहेछ, त्यति बेला अलिकति त्यो पैसै नपर्ने केही निकेको चाहिँ जमिन अहिले आनाकै 15-20 लाख रुपियाँ पर्ने भएछ, त्यो जमिन भन्दाखेरि चाहिँ 1.5 करोडको सम्पत्तिको कुरो भयो। अनि त्यो सम्पत्तिको निमित्त ती छोरा बुहारी चाहिँ त्यसरी चाहिँ उनलाई लिएर आएर फकाएर लिएर गएछ, मिठो मिठो खुवाउने सारा गर्ने गरेर आफ्नो नाउँमा गरिसकेपछि अनि उनलाई फेरि त्यस्तै छिछि दुर्दुर्वत व्यवहार गरेर पठाइन्। एउटा अर्को हाम्रो हेटौडाको चाहिँ एउटा केस कस्तो पर्यो भन्दाखेरि चाहिँ उनी एकदम सम्भ्रान्त परिवारकै हुन्, छोरो चाहिँ उनले आमालाई चाहिँ उस र बुहारी लगायत चाहिँ आमालाई चाहिँ साह्रै अपहेलना गरेर हामीले ल्याएर राख्थ्यौं, लामो समय बस्नुभयो। पछि उसको छोराले चाहिँ बिहामा चाहिँ अस्ट्रेलियाबाट त्यो छोरो आएछ, बिहामा चाहिँ बोलाउन हजुरआमालाई पनि ल्याउनु पर्छ भनेर जिद्दी गरेछ, नल्याए म बिहे गर्दिनँ भनेर भनेछ, फकाएर लिएर गएर हजुरआमालाई लिएर गए। तर लिएर गइसकेपछि उसले विवाह पनि गर्यो, ऊ अस्ट्रेलियातिरै फर्क्यो, अनि त्यसको केही समयपछि हामीले चाहिँ पछि गऱ्यौं, घरकै परिवारको चाहिँ यातनाबाट चाहिँ बुढीको मृत्यु भयो भनेर भने, त्यस्तो खालको एउटा घटना पनि हामीले यही काठमाडौँको चाहिँ एउटा चाहिँ घटना भनौँ म, एउटा घटना बिचरा बुढी आमा छोरो चाहिँ साह्रै छ नि बदमास, उनको 8-10 रो पनि जमिन आमाको नाउँमा रहेको, उसलाई छुट्टीबिन्द गर्दा आमा आफ्नो नाउँमा रहेको त्यो जमिन एकजना दलालहरू आएर नाप्दै रहेछन्, उनले देखिछन् के हो भन्दै गएपछि चाहिँ अनि त्यो तिनीहरू चाहिँ भागेर हिँडेछन्। पछि त्यसको 3-4 दिनपछि ती बुढी चाहिँ को लास घरबाट निस्क्यो, गाउँलेहरूले सुनेछन् तिनी चाहिँ पराई थिइन् गरेथिन् छोराले पिटेर मारेर गरेको भनेर भने, कसैले थाहा नदिकन लिएर गएर उसले मैले दाह संस्कार गर्यो, पछि त्यो केसको रूपमा मैले नै उदिन लगाएँ, केसको रूपमा चलेपछि अनि ऊ जनवरमा झन् जेलमा छ। यस्ता खालका चाहिँ मैले हरेक उसलाई कानूनी रूपमा जहाँ पनि म पछि जाँदाखेरि पनि कहीँ जाँदाखेरि पनि म के भन्छु भने कानूनी रूपमा तपाईँहरूको प्रोपर्टी चाहिँ सकेसम्म त्यो प्रोपर्टी छोराछोरीहरूलाई जति तपाईँले पढाउनु भयो सकेसम्म अंश वर्ण गर्नेतर्फ नलाग्नुहोस्। हामी लडिराखेका छौँ पैतृक सम्पत्ति माथिको अधिकार ज्येष्ठ नागरिक हुनुपर्छ भनेर लडिराखेका छौँ, र त्यो बेला चाहिँ थियो जति बेला चाहिँ हामीले विधेयक पनि एउटा बनाएर चाहिँ मन्त्री परिषदले पेश गरेको स्थिति पनि थियो। पछिल्लो संशोधनमा मैले चाहिँ के भन्दाखेरि चाहिँ त्यति बेला चाहिँ समितिको अध्यक्षलाई चाहिँ सबलाई चाहिँ मैले के प्रेसर गरेँ भने यदि कसैले चाहिँ के भन्दाखेरि विदेश गएको छ कहीँ गएको छ भने त्यो सम्पत्ति त्यही ज्येष्ठ नागरिकमा रहनु पर्ने, र कुनैले अपहेलना गर्छ भन्दाखेरि चाहिँ त्यो अपहेलना गर्छ भने त्यसको सम्पत्ति पनि ज्येष्ठ नागरिकको नाउँमा हुनुपर्छ, र यदि कसैले गरेन चाहिँ तिनीहरूको छोराछोरीले हेरेन भने स्थानीय तहले उनलाई पर्याप्त चाहिँ सुविधा दिएर जाने पालन पोषण गरिदिने, सेकपछि त्यो जमिन चाहिँ सरकारीकरण हुनुपर्छ, त्यो खालको गरिदिएपछि अनि ए मैले चाहिँ त्यो सम्पत्ति त पाउन्न भनेपछि छोराछोरी चाहिँ अलि सेन्सिटिभ हुन्छन् अलि हेर्लान् भनेर चाहिँ त्यो गर्न खोजेको मैले चाहिँ त्यो संशोधन जे पेश गरेको थिएँ त्यो धेरै त भयो तर थोरै चाहिँ भएन त्यस्तै स्थिति भएर। त्यसरी यो ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न केसहरूमा हामी लडेका छौँ, तिनीहरूलाई इम्पावर गरेका छौँ, उनीहरूको अधिकारको निमित्त संस्थाले विभिन्न ठाउँमा चाहिँ सोसाइटीलाई चाहिँ अलि इम्पावर गराएको छ।
हजुर, तपाईँ अहिले रेडियो नेपालबाट कार्यक्रम ज्येष्ठ नागरिक सुनिरहनु भएको छ, र आजको कार्यक्रममा हुनुहुन्छ ज्येष्ठ नागरिक सेवा समाज नेपालका अध्यक्ष मोहन बहादुर केसी। अध्यक्षज्यू, अब कार्यक्रममा तपाईँको व्यक्तिगत जीवनको कुरा पनि गरौँ न, कहाँ जन्मिनुभयो?
म चाहिँ मेरो व्यक्तिगत जीवन अति सङ्घर्षमय छ। मैले जीवन र सङ्घर्ष सँगसँगै जानुपर्छ भनेर आफ्नो लाइफ स्टाइललाई त्यसरी मैले अगाडि बढाएँ। म स्पेसल्ली मेरो जाने यो स्याङ्जा पौवी गौडे गाविसमा जाने म जन्मेपछि मेरो बुवा त्यति बेला त्यहीको त्यो जिल्लाको सदरमुकामको स्कुलको हेडमास्टर हुनुहुन्थ्यो। 8 कक्षासम्म मेरो बुवासँग पढेँ, त्यसपछिबाट चाहिँ मैले कमाउँदै पढ्दै अहिले के युनिभर्सिटीले कमाउँदै पढ्दै गर्ने यो स्किम लिएर आएको छ, मैले त्यसलाई चाहिँ आफूले कहीँ काम गर्ने अनि बाँकी समय पढ्ने। पोखरामा चाहिँ मल्टिप्रोफेसनल हाई स्कुलमा 2 वर्ष पढेँ, पढ्दाखेरि चाहिँ म त्यहाँ अलिकति सफल नहुने स्थिति भएपछि रात्रि स्कुल पढेँ, दिउँसो चाहिँ नर्मल तालिम लिएँ। नर्मल तालिमले पर्याप्त पैसा दिन्थ्यो, त्यो पैसाले चाहिँ यता पढ्न पनि पुग्थ्यो। त्यसरी गरिसकेपछि अनि आइएदेखि मैले मास्टरसम्म 2 डिग्रीहरू बीएल जम्मै यस्तै चाहिँ कमाउँदै पढ्दै चाहिँ मैले गरेँ। र जीवनमा
के पेसामा आबद्ध हुनुहुन्छ?
मैले चाहिँ पहिला एडिटिङ गर्थेँ, म चाहिँ महालेखा परीक्षक विभागको 32 सालको विज्ञापनबाट चाहिँ म अफिसरमा चाहिँ त्यहाँ जागिरीमा काम गर्थे। त्यसपछि चाहिँ मैले चाहिँ महालेखामै काम गरेँ, र मैले जीवनलाई कमाउने र त्यो सेवामा पनि सेवाभावमा जाने पनि अर्पण गर्ने 2 काम मैले सुरुदेखि नै किन गरेँ भने समाज सेवाका घरका बाटाघाटा इत्यादिमा चाहिँ मैले आफूले जति कमाएको छु त्यसको केही रकम चाहिँ त्यहाँ चाहिँ लगेर चाहिँ मैले चाहिँ लगानी गर्थेँ, र कहीँ कसैलाई दुःख पर्यो त्यसलाई चाहिँ हेर्ने काम पनि गर्थेँ। किनभने हाम्रो हिजोको संस्कार के थियो भनेदेखि चाहिँ कमाएको रकम केही चाहिँ दान पुण्यमा पनि लगाउने भन्ने चाहिँ थियो। त्यसैले दान पुण्य मैले कहिले विश्वास गरिनँ, तर समाज सेवा समाजको हित हुने बाटो यस्तो स्कुल यिनीहरूको लागि चाहिँ मैले काम गरेँ, र स्कुल चाहिँ त्यो गाउँ मेरो गाउँमा चाहिँ पहिला नुवाकुण्डनी थियो त्यो गाउँमै झारेर चाहिँ प्राइमरीदेखि हाई स्कुलसम्म बनाउनमा चाहिँ मैले ठूलो योगदान गरेँ। त्यहाँ हाई स्कुल भयो, पछि +2 पनि भयो, र अर्कोतिर चाहिँ यो 52 सालपछि जागिरी छोडिसकेपछि अनि मैले मेरा छोराछोरीहरू पनि बिस्तारै हुर्कँदै गए। अहिले छोराछोरीहरू जाने छोरा जति 2 छोरा हुन् बुहारी, तिनीहरू सबै अमेरिका छन्, एउटा छोरी अस्ट्रेलिया छ, एउटा यहाँ छन्। ती सबैलाई मैले आफैले अर्न गरेर चाहिँ हुर्काएर चाहिँ तिनीहरूलाई पठाएँ, र अहिले टोटली म चाहिँ यो 56 सालदेखि समाज सेवामै 4 पैसा नै म ओकालत गरेर पनि पैसा आउँथ्यो, अडिटिङ गरेर पनि आउँथ्यो, त्यो सबै छोडेर सेवा मात्रै म लागेको छु।
ए, भनेपछि तपाईँ निजामती सेवामा हुनुहुन्थ्यो?
हजुर।
कति वर्ष सेवा गर्नुभयो?
मैले 30 वर्ष गरे।
30 वर्ष
पेन्सन निस्केर अनि फेरि समाज सेवातिरै चाहिँ म टोटल्ली अहिले मेरो सारा जीवन म अहिले 16 घण्टा खट्छु। के किताबहरू लेखेका छु, म यो होमियोपेथीमा पनि कन्सल्टिङ कोर्सको चाहिँ डाक्टर हो र स्वास्थ्य र चाहिँ जीवनको विषयमा एउटा किताब निस्किया छ र अहिले म स्पेसली यो भूमि सुधारको सन्दर्भमा नेपालमा किन विकास भएन यो सन्दर्भमा चाहिँ म भूमि सुधारलाई चाहिँ मैले अलि पहिला पनि काम गरेको हुनाले मेरो त्यही सिराबाट हेर्दैछु र त्यो विषयमा एउटा किताब लेख्दैछु। विभिन्न मेरो 150 लेख रचनाहरू बाहिर आएका छन्। सिनियर सिटिजनको क्षेत्रमा चाहिँ मैले म पनि धेरै लेखहरू लेखेका छु।
ए हजुर सर, यो उमेरमा आएर सबैभन्दा धेरै उमेर छँदाको के कुराको याद आउँदो रहेछ?
यो अनौठो छ। के छ भने नि म चाहिँ अहिले 78 वर्ष भए, अब आउने माघमा म 79, तर मलाई बुढो भएको छ नि फिलिङै भइरहेको छैन। म जतिखेर पनि 16 घण्टा खट्छु मैले भने नि म हरेक कुरामा जे काम पनि गर्न अग्रसर, म कुनै पनि काममा म रोकिन्न, चाहे सिकर्मी चाहे डकर्मी होस् चाहे चाहिँ अरू यस्ता खालका कामहरू सिलाइ बुनाई यी सबै काममा चाहिँ म इन्ट्रेस्ट राख्ने र केही जान्ने भएको हुनाले म घरमा चाहिँ क्रियाशील रहिराख्छु। अस्ति कोविडको बेलामा कोही थिएन, म एक्लै थिएँ, 2-3-4 वर्ष जति त आफैले भात पकाउने, भाँडा मान्ने, खाने, कसेर लगाउने गरेँ। अब त्यो 5-6 वटा तल घर छ, त्यो सफा पनि म आफै गरेँ। यसरी चाहिँ म चाहिँ अलिक क्रियाशील चाहिँ भएँ। र मैले यो किन भनिराखेको भने हरेक बुढाबुढी हरेक मान्छेले यदि जीवनमा उसले यसरी नै सङ्घर्ष गरेन भने उसले उचाइ लिन सक्दैन अथवा ऊ सुखीपूर्वक बाँच्न सक्दैन। सबभन्दा कुरो त मैले कहाँबाट सिकेँ भने म जति बेला 32 सालमा दार्जिलिङ जाँदै थिएँ, दार्जिलिङ जाँदै सिलगढी भएर जाँदाखेरि त्यो मान्छेहरू ज्यामीहरू त्यो बाटामा चाहिँ टन्न तन्न काम गरिराखेका थिए, अलि माथि पुगेपछि त चाहिँ त्यो छुट्ने बेला भएछ, ज्यालाबाट चाहिँ विश्राम लिने बेला भएछ। त्यो बेलामा उनीहरूले कपडा सप्र टन्न लाएर चस्मा ससमा इत्यादि चाहिँ ऊ भएर चाहिँ अनि पुरा आनन्द रूपमा चाहिँ हिँडिरहेको मैले देखेँ। जीवन त त्यही रहेछ, काम गर्ने बेला म्याक्सिमम काम गर्ने, अहिलेपछि चाहिँ फेरि आनन्द लिने पनि रहेछ, त्यो चाहिँ गर्नुपर्दो रहेछ भनेपछि कामबाट नै मान्छेले सन्तुष्टि लिने। किनभने यङ अवस्थामा कहीँ गएर काम गर्छ उसले, मानिलिम खेतमा चाहिँ के अरे खेत गोड्छ, कोदो गोड्छ, मकै भाँच्छ इत्यादि गर्छ भने त्यो बेलामा यङ अवस्थामा यङ जेनेरेसनका अरूसँग पनि बसेर खुब आनन्दसँग उसले काम गरेको थकाइ लागेको महसुसै हुँदैन, किनभने ऊ त्यसैमा चाहिँ लिन्छ, अन्त कहीँ त्यसलाई हुने छैन। त्यसरी अहिलेपछि बुढेसकालमा पनि कुनै पनि समयमा चाख दिएर त्यो विषयमा काम गर्यो भने उसलाई त्यहीँबाट आनन्द प्राप्त हुन्छ, उसलाई कुनै टेन्सन चाहिँ हुँदैन, टेन्सन नभएपछि रोग पनि हुँदैन। चिन्ता भनेकै चिता हो, चिन्ता नभएपछि उसलाई काम गरेपछि भरिपूर्ण पनि हुन्छ, सबै चाहिँ आमदानी खर्च गर्नलाई चाहिँ समस्या पनि पर्दैन। त्यसो भएर सबै मान्छे यदि चाहिँ त्यो भइदियो भने उसले जीवन राम्रोसँग बुझाउनु के अरे काट्न सक्छ। त्यही माथि पनि बुढाबुढी त यदि उसले बिहानदेखि बेलुकासम्म सक्रिय रूपमा भएन भने उसका चाहिँ शारीरिक एक्सर्साइज पुग्दैन, शारीरिक एक्सर्साइज नपुगेपछि अक्सिजन राम्रोसँग चाहिँ सर्कुलेसन हुन सक्दैन, अक्सिजन सर्कुलेसन नबसे विभिन्न ठाउँमा दुख्ने अथवा चाहिँ हड्डीलाई प्रब्लम पर्ने सारा हुन्छ। त्यस कारण म्याक्सिमम परिश्रम गर्नुपर्छ भन्ने पक्षमा म छु र सबै बुढाबुढीलाई म त्यो पनि भन्न चाहन्छु।
आफूले जे काम सकिन्छ जे काम सक्छौ हामी त्यो गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ तपाईँ, त्यही नै स्वस्थकर जीवनको आधार।
धेरै बाँच्ने स्वस्थ रहने, मान्छे कहिल्यै पनि नकारात्मक सोचमा राख्नु हुँदैन एउटा, दोस्रो सबैसँग चाहिँ समभाव राख्छु भनेर हाँस्ने बोलिहाल्ने, ऊ मसँग बोल्दिन उसले बोल्छ कि बोल्दैन भनेर चाहिँ आफू ठुलो मान्छे भएर हिँड्ने होइन कि आफै गएर बोल्ने, त्यो सानो त भइँदैन, त्यो मान्छे पनि खुसी हुन्छ, सबैसँग इन्ट्रेक्सन पनि हुन्छ, जति कुराकानी गर्यो त्यति नलेज आफ्नो पनि गेन हुन्छ, त्यति नयाँ जेनेरेसनका चाहिँ मैले चाहिँ कुराकानी गर्दाखेरि तपाईँको जेनेरेसनसँग चाहिँ मैले कुराकानी गरेँ भने तपाईँको जेनेरेसनको चाहना के हो त म त बुझ्द छु नि, अनि म आफूलाई पनि सकेसम्म त्यसै अनुसार रूपान्तरण गर्न खोजेँ भने झन् बेटर, रूपान्तरण नभए नि मैले तपाईँको भावना त बुझ्छु नि, त्यो जेनेरेसनको भावना बुझ्छु नि, केटाकेटीहरूसँग केटाकेटी भएर खोलिदियो भने कति मजा मान्छन् ती केटाकेटीले पनि, जो केटाकेटीसँग घुलमिल हुँदैन हुँदैन, त्यो आफ्नै जेनेरेसनका भए पनि त्यो त आउट हुन्छ। त्यसो भएर त्यसरी चाहिँ हरेक जेनेरेसनसँग घुलमिल हुने र जसरी हुन्छ आफूलाई एकछिन पनि समय खेर नफालेर चाहिँ एक्टिभ रहने या केही नभएदेखि रेडियो सुने पनि हुन्छ, म्युजिक सुने पनि हुन्छ, त्यसले माइन्डलाई सन्तुष्टि दिन्छ, आनन्द दिन्छ। त्यसरी माइन्डलाई चाहिँ पुरा समय लगायो भने या खिया लाग्दैन क्या, नत्र भने त खिया लाग्छ अनि भएको चिज पनि बिर्सिन्छ अनि केही नयाँ चिज पनि सिकिँदैन, जाने भएका बिर्सिन्छन्, वाकन्न बक्का भएर चाहिँ त्यसै लाटो चाहिँ गरेर बस्नुपर्ने स्थिति हुन्छ। त्यो चाहिँ कुनै पनि मान्छेले आफूलाई क्रियाशील राख्नुपर्छ। त्यहीमाथि नै बुढाबुढी त स्वास्थ्य रहने हो, धेरै बाँच्ने हो भनेदेखि यसरी मैले भन्ने जस्तो गर्ने हो भने ऊ जति बाँच्नु पर्ने त्योभन्दा 10 वर्ष बढी बाँच्न सक्छ।
हजुर, यो तपाईँको जीवन पद्धति त्यो चाहिँ सबैजनाले लागू गर्नुभयो भने पक्कै पनि सक्रिय भइँदो रहेछ पाको उमेरसम्म।
त्यो चाहिँ मैले चाहिँ अहिलेसम्म पाएको मेरो आफ्नो अनुभव, तपाईँ विदेशतिर मैले देखेँ, अमेरिका क्यानाडामा पनि अब युरोपका चाहिँ म 20-22 देशमा घुमेको छु। त्यहाँ के छ भने बुढेसकाल जति बुढो छ त्यसलाई काम दिने, काम दिन्छन् उनीहरूले, काखी त्यो त्यहाँ आएर चाहिँ इङ्गेज होस्, ऊ पनि गएर इङ्गेज हुन्छ। अब अहिले त विचार चाहिँ त्यहाँ त हामी जोइन्ट फ्यामिली, हामी अहिले सिङ्गल फ्यामिलीमा रूपान्तरण हुँदैछौँ त्यही युरोप अमेरिकनहरूको चाहिँ देखासेखी गरेर। उनीहरू त 18 वर्षपछि त बाबुसँग बस्दै बस्दैनन्, हिँडे त्यो चाहिँ अर्कोतिर चाहिँ गए, कहीँ काम गरे, कुनै आफ्नो उसँग चाहिँ केटाकेटी छन् भने दुईजना मिलेर चाहिँ कमाए, मिलेर चाहिँ बसे, अनि पछि फेरि अर्का ठाउँ जान मन लाग्यो भने गए। विवाह गर्न पनि उनीहरूले 40-50 वर्षभन्दा पहिल्यै विवाह गर्ने त सोच्दै सोच्दैन, बस्छन् सँगै सारा हिँड्छन्, तर चाहिँ त्यो उनीहरूको चाहिँ छैन, आफै कमाउँछन् खान्छन्, बुढाबुढी एक्लै हुन्छन्। कहिले वर्षमै एकचोटि यसो सम्झेर आइदियो छोरो अथवा छोरी भने उनीहरूको लागि लाख हुन्छ, नत्र भने तिनीहरू आउँदैनन्, उनीहरू आफै सस्टेन हुन्छन्, नभए वृद्धाश्रम एज केयर होमहरू जस्ता विभिन्न छन् त्यहाँ गएर बस्छन् या आफै बस्छन्, त्यो खालको स्थिति छ। त्यो यहाँ पनि छिटै त्यस्तो हुनेवाला छ, यसको लागि चाहिँ अहिलेदेखि नै प्रिपेयर भएर बस्नुपर्ने पनि स्थिति बनेको छ नेपालमा।
यहाँले विदेशको अनुभव सुनाउनु भयो, त्यस्तै खालको पद्धति त्यस्तै खालको चलन नेपालमा आयो भने के हुन्छ होला, ठिक या बेठिक?
यस्तो छ, हामी जुन संस्कार संस्कृतिमा कल्चरमा हुर्केका छौ नि, यो त बिल्कुल फरक हो। त्यो मैले अघि नै भने हामी संयुक्त परिवारमा रहेका, हिन्दू संस्कार अनुसार हाम्रा 16 संस्कारहरू हुन्छन्, ती संस्कारमा सबैलाई चाहिँ हामी बोलाउँछौ, वर्षमा एकचोटि श्राद्ध गर्छौ, छोरा छोरी नाति नातिना सबैलाई बोलाएर चाहिँ त्यो आफ्ना 7 पुस्ते 3 पुस्तेहरूलाई चाहिँ त्यहाँ जानकारी गराउँछौ, चिनजान हुन्छ, बसेर चाहिँ आनन्दपूर्वक चाहिँ खाने, त्यो त बाहिरतिर चाहिँ छैन। हामी विवाह बारी भयो सबै इष्टमित्रहरूलाई बोलाउँछन्, टन्न लिएर आएर चाहिँ खानी बस्ने गर्छौ, त्यसले चाहिँ आफ्नो अपरत्व चाहिँ त्यहाँ चाहिँ हुन्छ, त्यो चाहिँ विदेशमा चाहिँ छैन, हामी कहाँ छ। यस्ता केही सिस्टमहरू छन्, यस्ता केही पद्धति हामीले बनाएका छौँ जसबाट त्यो सन्तुष्टि बेला बेलामा चाहिँ दिक्क भएको भए पनि सन्तुष्टि लिने चाहिँ एउटा आधार चाहिँ बनेको छ। त्यसकारण यसलाई कसरी जोगाउने भन्ने चिन्ता अहिलेको चिन्ता हो। तर के भने एकल परिवारबाट चाहिँ फेरि संयुक्त होला भनेर त अहिले छिटै आशा गर्ने सम्भावना छैन, एक्लै बाँच्न सक्नुपर्छ, भएका आफ्ना गाउँका इष्टमित्र सबैलाई त्यही हाम्रो संस्कार अनुसार बेला मौका बोलाएर लिएर आएर चाहिँ हाम्रो संस्कारहरू जुन गर्ने अनि बोलाउने खानी बस्ने त्यो गर्नुपर्छ भन्ने मलाई चाहिँ त्यो लाग्छ।
हजुर सर, यो बाल्यकालका साथीहरूसँग तपाईँको भेट हुन्छ कि हुँदैन?
अब त बाल्यकालका धेरै साथीहरू अथवा मेरो उमेरका त धेरै साथीहरू त अब उहाँ अहिले संसारमा हुनुहुन्न, थोरै मध्ये पर्सुमा जस्तो लाग्छ चाहिँ गाउँ घरमा, तर ती भेट हुँदाखेरि मलाई जुन नम्बरी सुन भन्छ नि त्यस्तै तिनीहरू त्यहाँ त्यहाँ भेट हुँदाखेरि जुन आत्मविभोर हुन्छ, हिजो खेलेको गाई चराएर भैँसी चराएर हिँडेको पाङ्रा खेलेको अनि त्यहाँबाट चाहिँ त्यो बाघचाल खेलेको डन्डी बियो खेलेको त्यो सम्झँदाखेरि आफै एउटा चाहिँ त्यो कालको चाहिँ आनन्दबाट विभोर हुने स्थिति चाहिँ सृजना हुन्छ ती साथीहरू भेट हुँदाखेरि। त्यसकारण आत्मा खोल्ने कुरो चाहिँ पनि हुँदो रहेछ। के हुन्छ भने मान्छे हरेक मान्छेले आफ्नो आत्माभित्र मडारिएका चिजहरूलाई नजिकको मान्छेसँग भन्न चाहँदो रहेछ, त्यस्तो मान्छे त्यो हिजोको चाहिँ जति हुन्छ नि पछि बनाएको त्यति हुँदो रहन्छ। त्यसकारण त्यस्तो मान्छे भेट हुँदाखेरि उसले आफ्ना चाहिँ तिता मिठा सबै चिज भन्न पाउँछ, उसको भित्र पनि हलुका हुन्छ, त्यो दूषित चाहिँ ऊ चाहिँ त गयो नि उसलाई भनेर चाहिँ आफूले ऊ गर्न पाइयो नि, घरमा केही भयो भने नजिकको मान्छेसँग गएर चाहिँ केही भन्दाखेरि अलिकति मनको बह पोखे जस्तो भए जस्तै, ती त दौतरी भेट हुँदाखेरि त सम्पूर्ण आत्मै खोलेर चाहिँ बन्ने कुरो हुँदो रहेछ। त्यसकारण त्यो आनन्द स्वर्गीय आनन्द भन्छु मैले त्यसलाई, त्यस्तो चाहिँ त्यो महसुस हुन्छ।
हजुर, अहिले तपाईँको मनमा बाल्यकालको को साथीको याद आइरहेको छ? यति बेला तपाईँलाई टक्क कुन साथीलाई सम्झिरहनु भएको छ?
मेरो एकजना साथी, हामीले चाहिँ त्यसलाई चाहिँ लुते माइला भन्थ्यौँ। ती बिचरा आर्थिक अवस्थाले पनि कमजोर थियो, पढ्न लेख्न पनि पाएका थिएनन्, तर मसँग जहिले पनि नजिक भइराख्ने, आउने, ऊ गर्ने, म उनलाई चाहिँ घरमा मिठो छिटो केही पाके भने पनि उनलाई खुवाउँथे, र उनी मेरा हरेक कदमलाई चाहिँ उनी सहयोग गर्ने, मसँग हरदम आउन चाहने, बोल्न चाहने ती चाहिँ साथी पोहोर सालसम्म पनि जाँदाखेरि ती भेटाउँदाखेरि तिनका पुग्थे, एउटा छुट्टै चाहिँ स्वर्गीय आनन्द मैले प्राप्त गर्ने। अहिले त पोहोरदेखि उहाँ चाहिँ अहिले हुनुहुन्न। अब लगभग मेरो चाहिँ गाउँघरमा पाङ्रा खेलेर हिँड्ने, चाहिँ खोपी खेल्ने, बाक्साल खेल्ने त्यस्ता खालका साथीहरू अब अहिले छैनन्।
हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अध्यक्षज्यू, एउटा परिवारमा सबै उमेर समूहका सदस्यहरू भइन्छ, त्यो परिवार शान्त परिवार, खुसी परिवार हुन कसले कस्तो खालको भूमिका निर्वाह गर्नु पर्ला?
एउटा तीन चार पुस्ताको जेनेरेसन एउटै घरमा बस्नको निमित्त अहिलेको परिस्थिति त्यस्तो चाहिँ बनिरहेको छैन। यसलाई बनाउनको निमित्त सबभन्दा सिनियरको जति कर्तव्य हुन्छ, त्यसपछि त्योभन्दा नेक्स्ट जेनेरेसनको पनि त्यत्तिकै कर्तव्य हुन्छ। उसले पनि त्यही चाहनालाई चाहिँ आफ्नो बाबुआमाका चाहनालाई बोकेर हिँड्ने खालको भएर छोराछोरीलाई पनि त्यही कल्चर सिकायो भने अनि त्यो चाहिँ एउटा परिवार, अलिक ठूलो परिवार मिलेर बस्न सक्ने स्थिति हुन्छ। किनभने एउटाले अर्काको भावना बुझ्दाखेरि अनि बल्ल चाहिँ आत्मीयता हुने हो नि। म धेरै बडाबुढीहरू देख्छु, सानो सानो कुरामा पनि मनमुटाव गर्ने, झगडा गर्ने, के गर्ने, अथवा सबैका विचार एकनाश त हुँदैनन्। त्यसकारण कम्प्रोमाइज अवश्य गर्नै पर्छ। त्यो कम्प्रोमाइज नगर्ने जुन चाहिँ दुलादुलै छन् तिनका बीचमा द्वन्द सिर्जना भएको थुप्रै हामी चाहिँ देख्छौं। त्यस्तै परिवारभित्र पनि छोरा बुहारीहरूलाई रियलाइज गराउन सक्ने बाबुआमा भए, बाबुआमाको मर्का भनाई इच्छालाई चाहिँ बुझिदिने चाहिँ छोराछोरी भएर त्यही अनुसार फलो गर्ने भइदिए, र आफ्ना छोराछोरीलाई पनि त्यस्तै बनाउन चाहे भने अनि तीन चार पुस्ता सँगै बस्न सकिन्छ। बाउले जेनिकन कामको जिम्मा मुलीको हैसियतले यो काम यसले गर्ने, यो काम यसले गर्ने भनेर वर्क डिभिजन गर्यो भने हरेक काम चाहिँ हरेकले आफ्नो आफ्नो जिम्माको काम गरिराखेको हुन्छ। कुनै काम हुँदैन भने कुनै काम चाहिँ धेरै मान्छे गएर जाने गरेर चाहिँ एकैछिन सिद्धि त्यो खालको पनि हुँदैन। त्यो वर्कलाई चाहिँ विभाजन गरेर घर कसरी चल्छ, घरको निमित्त के आवश्यकता पर्छ, ती आवश्यकताहरू को कोसँग कसको कति क्षमता छ, त्यो क्षमता अनुसार चाहिँ त्यसलाई वर्क विभाजन गरेर त्यसरी काम गर्ने भएर उसले पनि त्यसलाई चाहिँ बाबुआमाले भनेका कुराहरूलाई सहज रूपमा लिएर त्यही अनुसार काम गर्ने भयो भनेदेखि त्यहाँ द्वन्द्वको सिर्जना हुँदैन। द्वन्द्वको सिर्जना नभएपछि आत्मीयता बढ्छ, आत्मीयता बढेपछि सबै मिलेर बस्ने कुरो हुन्छ। जब सानो कुरामा मनमुटाव सिर्जना भयो, द्वन्द्व भयो भनेदेखि अनि त्यसले फेरि एक अर्को तँभन्दा म के, तैँले भने किन मान्ने, अथवा उसलाई चाहिँ सजिलो काम, मलाई अप्ठ्यारो काम, अथवा उसलाई अलिकति मिठो दियो मलाई, यस्ता खालका चाहिँ चिजहरू सिर्जना हुन्छन्। त्यसकारण त्यो महसुस गराउने, सबैलाई महसुस गराउने खालको चाहिँ वातावरण सिर्जना गर्न सकियो र एकले अर्काको चाहिँ आत्मालाई बुझेर रियलाइजेसन गर्ने स्थिति बन्यो भनेदेखि त्यो घर स्वर्ग बन्छ।
उहाँ हुनुहुन्थ्यो ज्येष्ठ नागरिक सेवा समाज नेपालका अध्यक्ष मोहन बहादुर केसी। यदि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jeshtanagarik@gmail.com पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्। लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम संयोजक राजन कार्की र म विमला राई विदा हुन्छौ। नमस्कार।
जीवन हमी हंसी खुशी भरा भरा। जय होस् ज्येष्ठ नागरी।